رمضان رحمت کا سامان، رمضان بخشش کا اعلان، مدنی مذاکرہ علم و عمل کا جہاں.
الحمد للہ رب العالمین، والصلاة والسلام على خاتم النبی، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و صحابک یا حبیب اللہ، صلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و صحابک یا نور اللہ. فرمان آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم، تم مجھ پر درود بھیجو، اللہ پاک تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ علی محمد. الحمدللہ، 1445 ہجری کی تیسرے روزے کی نماز عصر کے بعد والا مدنی مذاکرہ شروع ہو چکا ہے. اب سوالات کیجیے، ہر سوال کا جواب وہ بھی بالصواب، یعنی درست دے پاؤں گی، ضرور نہیں بھول کرتا پائیں، فوراً اصلاح فرمائیں، بھول ہونے کی صورت میں انشاءاللہ مجھے قبول کرتا پائیں گے. صلو علی الحبیب صلی اللہ علی محمد.
امیر اہل سنت کی بارگاہ میں یہ سوال ہے کہ دیکھا گیا ہے کہ کافی لوگ سحری اور افطاری مدنی چینل یوٹیوب پر دیکھ کر روزہ بند کرتے ہیں اور روزہ افطار کرتے ہیں، لیکن اس میں ایک مسئلہ یہ بھی دیکھا گیا ہے کہ یوٹیوب پر جب ہم مدنی چینل دیکھتے ہیں تو لائف اسٹریمنگ نیٹ سلو ہونے کی وجہ سے 2 منٹ پیچھے آ جاتی ہے، اور جو مدنی چینل دیکھ کر سحری بند کرتے ہیں تو ان کے لیے کیا حکم ہوگا، اس کا روزہ ہو جائے گا یا نہیں؟
یوٹیوب تو دنیا بھر میں مطلب وہ تو دیکھا جاتا ہوگا نا، ہر ملک کے اپنے، ہر شہر کے اپنے، بلکہ شہروں میں بھی اوپر جو مکان ہوتے ہیں اونچائی میں ان کا اور نیچان میں جو ہوتے ہیں ان کا فرق ہوتا ہے، کچھ نہ کچھ تھوڑا تھوڑا فرق ہوتا ہے. تو صحیح یہ ہے کہ اپنا ٹائم ٹیبل آدمی درست رکھے اور روزہ نماز اس پر کرے. اب جیسے کہ مدنی یہ اپنے سوشل میڈیا کے ذریعے اور اس طرح اپنی نماز، اوقات نماز کی جو مجلس ہے اس میں ٹائم ٹیبل سارے دیے ہوئے، سال بھر کا دیا ہوا ہے کہ سحری افطار کا ٹائم، نمازوں کا ٹائم، اس کو دیکھ کر کرنا عافیت ہے. اب مدنی چینل میں کراچی کا بھی دیکھیں آپ تو خیر اس میں محتاط دیا جاتا ہے جو پورے شہر کو کور کر لیتا ہے، سارے پوری دنیا کو تو کور نہیں کرتا. یہ دیگر شہر والا اس پر اعتماد کیسے کرے، بلکہ اس کو اجازت بھی نہیں ہوتی کہ بھائی دوسرے، جیسے حیدرآباد کے لیے نہیں ہے یہ، کراچی کے لیے، لاہور کے لیے نہیں ہے، کراچی کے لیے. وہیں یوٹیوب پر بھی اعتماد رکھے جائے.
مدنی چینل پر جو ٹائمنگ چل رہے ہیں وہی ٹائم سیم آپ کے جو آپ، کیونکہ تقریباً اب دنیا میں یوٹیوب پر بھی اور سوشل میڈیا پر ہی مدنی چینل دیکھنے کا سلسلہ رہتا ہے، تو سیم جو آپ کو پٹی چل رہی ہوتی ہے، پریکوشنلی ٹائم لکھا ہوتا ہے، احتیاطی وقت لکھا ہوتا ہے، تو اس میں سے آپ کے شہروں کا جو وقت لکھا ہے وہ، جیسے کہ بغداد شریف ہے تو بغداد شریف کا وقت اس میں لکھا ہوا ہے کہ بغداد شریف میں اتنے بجے سحر، اتنے بجے افطار ہے، تو وہ آپ اس کا نائم ٹائم نوٹ کر کے آپ کے گھر میں گھڑی ہے، اب اس کے مطابق بھی ترکیب بنائیں. دوسرا یہ کہ آپ کے پاس موبائل میں پریئر ٹائم اپلیکیشن ہونی چاہیے، اس میں آپ جہاں ہیں وہیں کا سحر افطار کا وقت آپ کے سامنے، یعنی کہ فجر کا وقت شروع ہونے کا وقت بھی دیکھ لیں اور مغرب کا وقت شروع ہونے کا وقت بھی دیکھ لیں، تو یہ سارے وقت آپ دیکھ لیں، تو اس کے مطابق آپ اپنی سحری بند کریں کہ فجر وقت شروع ہونے سے پہلے پہلے اپنے سحری بند کرنی ہے، تو یوں ایک آپ کے پاس ٹائمنگ تو آ جاتے ہیں. تو وہ جو آپ جو اسٹریم کا جو کہہ رہے تھے نا کہ تھوڑا نیٹ سلو ہونے کی وجہ سے تھوڑا آگے پیچھے ہو جاتا ہے، تو آگے پیچھے ہو جانے کی صورت میں جو پٹی چل رہی ہے پٹی پر تو آپ کے شہر کا وقت آلریڈی چل ہی رہا ہے، تو اس شہر کے وقت کو نوٹ کر کر آپ اپنے گھر کے وقت کے مطابق اب سحر افطار کی ترکیب بنائیں تو اللہ پاک نے چاہا تو پریشانی نہیں ہوگی.
صلو علی الحبیب صلو.
سوال یہ ہے کہ اگر روزے کی حالت میں اگر طبیعت خراب ہو جائے تو انجیکشن وغیرہ لگوا سکتی ہے کہ نہیں؟
روزے میں انجیکشن کھانے میں کوئی حرج نہیں ہے، چاہے نس کا انجیکشن بھی کھا سکتے ہیں، ڈرپ بھی چڑھا سکتے ہیں.
پیارے پیارے میرے اللہ سنت، میرا آپ کی بارگاہ میں یہ سوال ہے کہ سورہ اخلاص کو 3 ٹائم پڑھیں تو ایک قرآن پاک کا سلام ملتا ہے اور یہ جلد پڑھی جاتی ہے، جبکہ ایک قرآن پاک پڑھنے میں زیادہ دن لگتے ہیں، تو کیا ہم ڈیلی زیادہ سے زیادہ سورہ اخلاص پڑھ کر زیادہ قرآن پاک کا سواب حاصل کر سکتے ہیں؟ جو آپ ارشاد فرما دیجئے۔
ہو اللہ شریف کی بالکل حدیث میں فضیلت، تو اس کا مطلب نہیں پورا قرآن اب کوئی پڑھے ہی نہیں سیکھے ہی نہیں، یہ تو کئی ایسی روایتیں جس میں حج کے ثواب کا بھی بیان ہے، تو کوئی بولے حج فرض ادا ہو گیا، اب اتنی دور جانا اتنا خرچہ کرنا، تو وہ حج اپنی جگہ پر ہے، اس کا ثواب بھی بے شک جو حدیثوں میں فرمایا حق، اس کا ثواب بھی اپنی جگہ پر ہے، سورہ اخلاص کا ثواب بھی اپنی جگہ پر ہے، قرآن کریم کی تلاوت کے اور بہت سارے فوائد ہیں وہ اپنی جگہ پر ہیں، یہ بھی کریں یہ بھی کریں۔ اللہ کو متقا سورو حتہ، یہ جو سورت ہے 1000 آیتوں کا ثواب ہے، یہ اپنی جگہ پر ہے۔ قل یا ایھا الکافرون، یہ 1/4 قرآن کا 1/4 قرآن پڑھنے کا ثواب ملے گا اس میں۔ اس طرح دیگر سورتوں کے مختلف فضائل بیان کیے ہوئے، تو تلاوت کریں گے یہ ساری سورتیں پڑھی جائیں گی، تو ان کے بھی اپنے فضائل اس میں آ گئے۔ صلو علی الحبیب صلی اللہ علی محمد۔
میں باب المدینہ کراچی سے علی ستاری بات کر رہا ہوں۔ امیر اہل سنت، میرا سوال یہ ہے، کمپنی میں بھی اکثر ہوتا ہے 4 ورکر جمع ہو جاتے ہیں اور ایک ورکر کو ہم لوگ مذاق میں اس کو غصہ دلاتے ہیں، وہ غصے میں آ جاتا ہے، پھر وہ جو 4 ہوتے ہیں وہ اس کا مذاق بناتے ہیں، ہنستے ہیں، خوش ہوتے ہیں، تو کیا یہ اس شخص کو غصہ دلانا ایسا کرنا کیسا ہے؟
دل آزاری کی صورت ہے، ایک مسلمان کی تذلیل ہے، اس میں ذلیل کرنا، بے عزت کرنا، پھر یہ کہ وہ بھی غصے میں آ کر فائرنگ کرے گا، گالی گلوچ کرے گا، اگر پھر وہ بھی بیچارہ گناہوں میں پڑتا رہے گا، تو یہ اچھے لوگوں کے کام تو ہے ہی نہیں ویسے، اور اس طرح کسی کو گناہ کی طرف بڑھا دینا آگے یہ بھی خطرناک ہے، کہ بعض اوقات ہوتا ہے کہ جو جس کو غصہ آتا ہے وہ گالیاں بکرا ہوتا ہے، مارا ماری پہ آ جاتا ہے، یہ مطلب اچھے لوگ نہیں کرتے، یہ بازاری قسم کے اور عالی موالی اور اس طرح بگڑے ہوئے لوگوں کا یہ طریقہ ہے۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔
عموماً عذر ان کے ساتھ کیا جاتا ہے جن میں کوئی نہ کوئی ایسی کمزوری ہوتی ہے، یا مطلب موٹاپا ہے بہت زیادہ، جیسے بچے کو، بچوں کے ساتھ بھی اسکولوں میں بہت زیادہ یہ بلنگ کہتے ہیں اس کو، اس کو تیش دلانا، پھر وہ مارتا پیٹتا ہے، احساس کمتری میں آ جاتا ہے، اور اس کے اندر بکس پتہ نہیں طرح طرح کی چیز جمع ہوتی ہیں، کوئی چہرے میں کمزوری ہوتی ہے، ہاتھ پاؤں میں کمزوری ہوتی ہے، بولنے میں اس کی کمزوری ہوتی ہے، چلنے پھرنے میں کمزوری ہوتی ہے، بدن میں کوئی سی کمزوری ہوتی ہے،
کمزوری کمزوری آپ کریں ویکنس سمجھیں گے،
مطلب جیسے کہ موٹاپا ہے، اسی طرح ہاتھ صحیح کام نہیں کر رہے، چہرہ تھوڑا سا، دانتوں میں ان کے سر مسئلہ ہے، ہونٹوں میں کوئی ایسا مسئلہ ہے، بولتا ہے تو اکلا کر بولتا ہے، صحیح بول نہیں پا رہا ہوتا، اس طرح کی اس میں کوئی نہ کوئی چیزیں ہوتی ہیں، عیب ہوتا ہے آنکھ میں، کان میں، جیسے کم سنتا ہے تو پھر اس کو جو کہ پکاریں گے، تو اس طرح کی بعض اوقات جو جسمانی طور پر اس طرح کے کوئی عیوب بعض اوقات جسم میں پائے جاتے ہیں یا عادتوں میں اس طرح کی پائے جاتے ہیں، ایسوں کو پھر یہ سارے مل کر کسی نہ کسی ایک نام سے بلاتے ہیں، پکارتے ہیں اور چڑھاتے ہیں، اور پھر وہ بیچارہ بہت زیادہ پریشان ہوتا ہے، اور اس کی ٹھیک ٹھاک دل آزاری ہو رہی ہوتی ہے، وہ گھر میں بھی روتا ہے، اور ایسے لوگ عموماً لوگوں سے ملنے سے بھی کتراتے ہیں، یہ پوری ایک میڈیکل اس کے اوپر ریسرچ موجود ہے، تو ایسے بچوں کو بھی پھر الگ سے اسکولوں میں داخل کروایا جاتا تھا، اب جب بچے ایسے الگ اسکول میں جاتے تو سارے ایک جیسے جمع ہو جاتے تھے، اب ایسے بچوں کو بھی نارمل بچوں کے اسکول میں داخل کرانے کی اب تحریک چلی ہے، اور وہ نارمل بچوں کی تربیت کی جاتی ہے کہ آپ نے اسے بلنگ نہیں کرنا، اس کو ستانا نہیں ہے، آپ نے اس کے ساتھ پیار محبت اور شفقت کے ساتھ چلنا ہے، دنیا بھر میں یہ اس پر ٹرین چلا ہوا ہے، تو اس طرح کے لوگوں کو ستانے کے بجائے ان کو شفقت، پیار اور محبت دینے سے جو ثواب ملے گا،
انڈرسٹینڈ کیوں نہیں ملے گا، مسلمان کی دل جوئی کرنا کار ثواب ہے، یہ ہمارے لیے امتحان بھی ہوتا ہے کہ بعض لوگوں کی شکل و صورت ایسی ہوتی ہے کہ آدمی کو خامہ کا مذاق سوچتی ہے، اس میں آدمی صبر کرے، اس کا مذاق نہ اڑائے، اس میں یہ جو بظاہر ایسی کیفیت ہے جو بھی ہے تو پیدا تو اللہ نے کیا ہے، ہم اگر اپنے آپ کو کوئی خوبصورت یا کوئی اچھا تصور کرتے ہیں تو ہمیں بھی اللہ نے پیدا کیا ہے، تو ہمیں بظاہر اچھا بنا کر ہمیں بھی آزمائش میں ڈالا، اس کو اس کیفیت پہ پیدا کر کے اس کو بھی آزمائش ہے، تو امتحان تو دنیا میں تو بہت سارے معاملات امتحان کے چل ہی رہے ہوتے ہیں، تو ان को भी सब्र करना है, इनको भी सब्र करना है, मजाक नहीं उड़ानी। वाकई यानी कि वो किसी की सूरत ऐसी जैसे रोनी सूरत होती है। अच्छा, किसी की सूरत ये होती है कि उसकी हंसती सूरत होती है, हंस नहीं रहा होता, ना मुस्कुरा रहा होता, वो शक्लो सूरत ऐसी होती है कि जैसे मुस्कुरा रहा। इसकी भी बाद मसले खड़े हो जाते हैं कि कोई परेशान हाल है, कोई कुछ है, तो उसके चेहरा ही बेचारे का मुस्कुराता हुआ है। इनको गुस्सा आ जाएगा कि यार तुझे हंसी छूटती है, मेरी तो ये हालत है, अब हंस नहीं रहा होता बेचारा। तो ये सब आजमाइशों के मामला होते हैं, इसमें बंदा ये कि सब्र करे और किसी को छेड़े नहीं। अगर कोई छेड़े तो खुद छीड़े नहीं, ये भी होता है। अगर जिसको छेड़ा गया वो नो लिफ्ट करे ना तो नाक कट जाए छेड़ने वाले की, और मतलब आगे बात ना बढ़े, मुंह चढ़ा ले, झगड़ा नहीं होगा, फिर उठ के चला जाए वहां से, एक लफ्ज भी बोले नहीं, भाई क्या हुआ, क्यों जा रहे हो यार बैठो, ये बोले नहीं। क्या यार तुम छेड़ते हो, तुम सताते हो, तो अब वो बेचारा बोलेगा अपने अंदाज में, लेकिन उसका स्टाइल ऐसा होगा कि सामने वाले वहां से छूटेगी और फिर वो बेचारा वो निशाना बन जाए, तो कुछ भी बोले बगैर चला जाएगा ना, तो ये घबरा जाएंगे छेड़ने वाले और शर्मिंदा होंगे। अब इतनी सारी बातें अभी हम लोग कर रहे हैं, जब बेचारे में किसी भी आके पड़ती है तो फिर उसको सोचना नहीं पड़ता और वो किसी ना किसी हवाले से वो घेरे में आ ही जाता है। ये घेरे में लेने वाले, ये भी एक क्वालिटी होती है, सब नहीं करते, बाज के अंदर ये कूट कूट के शरारत भरी होती है, वो इस तरह का मौका ही ढूंढ दे, कोई ऐसा शिकार फंसे गया तो उसको पागल बनाए, ऐसी ऐसा नहीं करना चाहिए। बंदही का दुही का, जो हंसता है वो हंसाया जाता है, जो दूसरों पर हंसता है, आखिरकार ऐसा मौका मिल मौका आता है कि लोग उस पर हंसते हैं, मुहावरा है। तो कोई वही नहीं, अल्लाह पाक चाहे तो उसको इबरत, जो दूसरों को छेड़ता है सताता है उसको अल्लाह पाक इबरत का नमूना बना दे, तो उसकी शक्लो सूरत इसके स्टाइल ऐसे हो जाए कि अब लोग उसकी हंसी मजाक उड़ाए। अल्लाह पाक की खुफिया तदबीर से भी डरना चाहिए। सल्लू अला अल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
औरत उम्मीद से हो, हामिला हो तो रोजा छोड़ सकती है, और बच्चों को दूध पिलाने के लिए रोजा छोड़ना कैसा?
इसमें हामिला होना रोजे के लिए रुकावट नहीं है और दूध पिलाना भी एक्चुअली रुकावट नहीं है, लेकिन इसमें से कि तबीयत ऐसी खराब हो गई है कि अपनी या बच्चे की जान को खतरा है, और ये अपना या तो पिछला कोई तजर्बा हुआ ऐसा कि हालत खराब हो गई थी, इस वजह से बच्चा फौत हुआ था मिसाल के तौर पर, और अब वही कैफियत पा रही है, या खौफ खुदा वाला डॉक्टर मशवरा दे रहा है कि तुमको मतलब ये नुकसान होगा तो रोजा मत रखो, जरा दूध पिलाने में या अपनी या बच्चे की जान का खतरा है कि नहीं पिलाएगी तो, पिला नहीं पाती, पिलाती है तो बिस्तर पे आ जाती है, तड़पती है, इतनी कमजोरी है, तो ऐसी कोई सूरत हो कि जिसमें रोजा ना रखने का मतलब इजाजत मिलती है तो ना रखे, बाद में कजा कर ले, वरना सिर्फ इसलिए कहा मिला है और बच्चिया बच्चे को दूध पिलाना है, सिर्फ इस वजह से रोजा तर्क करेंगे इजाजत नहीं मिलेगी। सल्लू अला हबीब सल्लल्लाहु अलैहि वसल्लम।
मेरा अमीर अहले सुन्नत की बारगाह में यह सवाल है कि औरत का जाली वाला दुपट्टा पहनकर नमाज पढ़ना कैसा है?
ऐसा दुपट्टा जिससे बाल चमके, बालों की स्याही ब्लैक चमके, सर के बाल जिस दुपट्टा इस तरह बाजू का उड़ती होंगी, तो ये नमाज नहीं होगी उसकी, उल्टी चादर से उसको छुपाना चाहिए जिसमें से उसकी कालक नजर ना आए बालों की स्याही।
हुजूर, कुछ सवाल आपसे सोशल मीडिया के जरिए हमें मिले हैं, क्या मर्द अपने कान छिदवा कर इसमें जेवर पहन सकता है?
नहीं पहन सकता, बाजू का तो ये देखा है कि वो मन्नत का लोग करते हैं भाई क्या, तो वो हमारे मेमनों में ये देखा है, नावल शाखा बुदला मेमन कौम में, तो ये मतलब बुजुर्गों के तो अपने उन्होंने तो हमेशा नेकी की दावत दी है ना, कि ये कि हमारे हमारे नाम पर औरतें बन जाओ, तो ये औरतों के लिए मखसूस है कान छेदना, ये ना छेदे।
अच्छा, अब मैं बताऊं, आपको भी पता होगा कईयों को कि अब ये काफी फैशन बन गया, यानी मर्दों का कान में बालियां पहनना, कान में जेवर पहनना, हाथों में जेवर पहनना, ये समझे कि एक अच्छा खासा फैशन बन गया है, और औरतों जैसे कपड़े पहनना ये भी फैशन बन गया है, औरतों जैसे बाल रखना ये भी एक तरह समझे कि कल्चर बनता जा रहा है एक तबके के अंदर, اور اس میں بدقسمتی کے ساتھ مسلمان بھی شامل ہو جاتا ہے. تو میں یہ ضمناً ایک سوال کر لوں کہ بعض اب عورتوں میں یہ آ گیا ہے کہ وہ مردوں جیسا انداز اختیار کر رہی ہیں, ان کے لباس انداز سب مردوں جیسے ہوں, اور مردوں کو یہ ہو گیا ہے کہ یہ کچھ عورتوں جیسا انداز اختیار کرتے ہیں, تو ان دونوں صورتوں میں آپ کیا فرماتے ہیں؟ دونوں کے بارے میں کوئی سمجھانے کی بات ہے؟
اس پاک میں ہے کہ من تشبہ بقوم فہو منہم, جو جس قوم کی نقل کرے مشابہت کرے وہ انہی میں سے ہے. کہ مانت دونوں طرف ہے, اگر عورت مرد کی مشابہت کرے گی تو گناہگار ہوگی, مرد عورت کی مشابہت کرے گا تو گناہگار ہوگا. اس لیے دونوں کو ان کاموں سے بچنا بھی ہے, اور اگر کیا ہے تو سچی توبہ بھی کرے.
ایسی کوئی روایت ملتی ہے جس میں مرد عورت کی وضع اختیار کرے, عورت مرد کی وضع اختیار کرے, تو دونوں کے لیے کوئی
اس عورت پر لعنت ہے جو مرد کی مشابہت کرے, اور اس مرد پر لعنت جو عورت کی مشابہت کرے.
اللہ پاک بچنے کی توفیق عطا کرے. جو بھی اس طرح کے کرتے ہیں ان کو بھی سمجھنا چاہیے, ضد نہیں کرنی چاہیے, اور جو شریعت کا حکم ہے اس کے مطابق زندگی گزارے. اللہ نے مرد بنایا تو مردوں کی طرح رہے, اللہ نے عورت پیدا کیا تو عورت کی طرح رہے. تو یہ فرمائی, کیا حدیث پاک میں مرد اور عورت کی خوشبو میں کوئی فرق بیان کیا گیا ہے؟
وہ ہے کہ عورت کی خوشبو وہ ہے کہ جو پھیلے نہیں, مرد کی خوشبو پھیلے. عورت اب اگر چار دیواری میں شوہر کے لیے خوشبو لگاتی ہے تو صحیح ہے, اگر باہر نکلتے وقت خوشبو لگا کر کے خوشبو کی آتی ہے دوسروں کو تو اس کی ممانعت ہے. عورت کو اس طرح کا کوئی انداز اختیار نہیں کرنا کہ جس سے غیر مرد اٹریک ہو اور اس کی طرف متوجہ ہو. یہ سارے مسائل حدیثوں سے ہی نکلے ہوئے, قرآن و حدیث سے. کوئی علماء اپنی طرف سے, علماء کے اندر بھی تو ظاہر نفس تو ہوتا ہے نا, یہ فرشتے تو نہیں ہوتے. یہ جو ہمیں بیان فرماتے ہیں ان کا احسان ہے, ہم قرآن و حدیث کو سمجھ نہیں پاتے. تو یہ حضرات قرآن و حدیث کو سمجھتے ہیں, غور کرتے ہیں, پھر بزرگوں کی کتابوں میں قرآن و حدیث کی ان آیتوں کے تعلق سے کیا فرمایا گیا ان کی روشنی میں, تو یہ سارا نکال کر ہمیں مطلب ہماری لینگویج میں یہ ہمیں سمجھاتے ہوتے ہیں. اس میں مطلب مطالبہ کرنا, اس میں دکھاؤ, بخاری میں دکھاؤ, قرآن کریم کی کوئی آیت سناؤ. اب یہ تو کیسے چلے گا؟ آپ پانچوں نمازیں پڑھتے ہیں نا, نماز میں کیا کیا پڑھتے ہیں؟ قرآن کی آیت سنا دو, اب کبھی بھی نہیں سنا سکتے. فجر میں اتنی رکعتیں ہیں, عصر میں اتنی رکعتیں ہیں, مغرب میں اتنی رکعتیں ہیں, قرآن سے ثابت کرو, اب کبھی بھی ثابت نہیں کر سکتے. اچھا بخاری شریف کی حدیث لاؤ, اب ہر بات میں بخاری, تو بخاری کے علاوہ بھی کوئی درست ہے یا نہیں؟ تو ہم پھر کوئی کہیں کہ بخاری شریف کس صحابی سے ثابت ہے, یہ بخاری سے دلیل مانگو. تو بخاری شریف انہوں نے مرتب کی, نہ صحابی تھے نہیں, نہ صحابی تھے نہ تابعی تھے, نہ تبعی تابعی تھے, تو بات کے بزرگ ہیں, بہت بڑے محدث, بہت بڑے علامہ, بہت بڑے عالم دین تھے. انہوں نے یہ حدیثیں جمع کی. یہ بعضوں کو یہ دماغ میں بیٹھ گیا ہوتا ہے کہ اس کتاب سے دکھاؤ. اب اگر کوئی بول بھی دے کہ بخاری میں ہے تو آپ کو کیا پتا ہے بخاری میں ہے کہ نہیں ہے؟ آپ نے کون دی بخاری؟ اگر پڑھی بھی تو ساری حفظ کی ہوئی ہے, زبانی تو یاد نہیں رہتی. بخاری شریف تو بہت زخیم بڑی کتاب ہے. تو اس طرح مطلب یہ کہ خواہ مخواہ یا تو سامنے والے کو کنفیوز کرتے ہیں یا پتہ نہیں کیوں پریشان کرتے ہیں. تو قرآن کریم میں تو ہر چیز کا بیان ہے, لیکن یہ کہ تبیان لکل شیء, اس میں ہر شے کا بیان ہے. لیکن میرا اور آپ کا کام تو نہیں نا کہ اس کو نکالیں. تو یہ نکالنے کے لیے حدیثیں دیکھنی ہوں گی. حدیثوں میں قرآن کریم کی جو سب سے پرفیکٹ تفسیر ہے وہ حدیثیں ہیں, اور جن علماء نے ہمیں تفسیریں بیان کر کے دی, کتابیں لکھی تفسیر کی, تو وہ سب قرآن و حدیث, قرآن کی آیت. اور پھر یہ کہ بعض آیتیں تو آیات محکمات بولتے ہیں ان کو, کہ وہ تو ظاہری الفاظ اس کے سمجھ میں آ رہے ہوتے ہیں, لیکن اس میں طرح طرح کی آیتیں ہوتی ہیں نا, کہ ہر آیت کا اس طرح سمجھ میں نہیں آتا, تو حدیثوں سے وہ سمجھتے ہیں. اب حدیثوں کو بھی ہر ایک آدمی سمجھ نہیں سکتا, پھر دیکھا جائے گا کہ بھی اس حدیث کا علماء نے, جو پہلے کے علماء تھے, بڑے بڑے بزرگ جو گزرے ہیں محدثین, انہوں نے کیا مطلب نکالا, ان کا دیکھا جائے گا. اچھا پھر اس محدث نے کیا لکھا, تو بعض وقت یہ ہوگا کہ ایک محدث اس کے معنی کچھ بیان فرما رہے ہوں گے, دوسرے کچھ بیان فرما رہے ہوں گے, دونوں اپنی جگہ پر درست ہوتے ہیں. لیکن ان میں تطبیق کرنا, ان کو ملا کر شرعی مسئلہ بیان کرنا, تو یہ ہر ایک کا کام نہیں اور ہر عالم کا کام بھی نہیں. عالم جو ہوتا ہے اپنے سے بڑے عالم سے لیے ہوئے ہوتا ہے, جو ہم تک یہ مسائل پہنچ رہے ہوتے ہیں. इसमें खबक अपनी होशियारी नहीं करनी चाहिए, अपनी अक्ल के घोड़े नहीं दौड़ाने चाहिए कि इस तरह के अक्लबंद जो होते ना, ये सही बोलता हूं, ऐसे ठोकर खाते हैं कि ये उठ नहीं पाते। नहीं पता होता, खाली खाली भैंसे कर रहे होते हैं। दीन के मामले मैंने देखा मोहतात अवाम को होते, अवाम इनको मालूम नहीं होती, तो इनकी एहतियात ये होती कि यार दीन के मसले में हम नहीं पढ़ते भाई, ये तो उलमा का काम है यार, अपने इसमें बहस नहीं करते। ये बहुत अच्छे लोग होते हैं, ऐसे इनके ईमान की हिफाजत का चांस बढ़ जाता है। जो बक 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 करते ना कि हम भी जानते हैं, हमने भी किताबें पढ़ी हैं, हमने बाल भट्टी में सफेद नहीं किया, हमको भी तजर्बा है, अरे मौलाना क्या जानता है, तो कल का बच्चा हमारे सामने, इस तरह की जो बातें करते ये बड़े खतरे में होते, बहुत खतरे में होते। अल्लाह पाक हम सब का ईमान भी सलामत रखे, उलमा का एहतराम नसीब करे, और दीनी मसाइल अपने तौर पर समझने के बजाय उलमा के जरिए समझने की तौफीक अता फरमाए। सल्लु अला हबीब सल्लल्लाहु अलैहि।
क्या घर की छत पर सोना मना है?
छत पर ऐसी कि जिसमें मुंडेर ना हो, रोक, इस पर मना है सोना, गिरने का खतरा है ना।
क्या जुम्मे के दिन तमाम रूहें अपने घर आती हैं, इसकी क्या हकीकत?
शबे जुमा, जुमे रात और जुमे की दरमियानी रात, वो हाँ इसकी रिवायतें हैं, वो तशरीफ लाती हैं, मुतालबा करती हैं कि हमारे हाल पर रहम करो और हमें सदका करके हमें इसका ईसाले सवाब करो।
क्या कोई ऐसी अलामत है जिनकी बिना पर इंसान दुनिया ही में अपनी आखरत का अंजाम पहचान ले?
हकीकी तौर पर तो सारा फैसला नहीं हो सकता, ये अलामत होती है ना इसके, कुछ ना हो कि मेरे अमाल कबूल है या नहीं, रब मुझसे राजी है नहीं, इसकी अलामत तो बयान हुई है, लेकिन ये सब अलामत है। यकीनी तौर पर कि अल्लाह पाक की खुफिया तदबीर मेरे बारे में क्या है ये मैं नहीं समझता, आपके बारे में क्या है आप नहीं समझ सकते। बाजू का बंदा वाकई उसकी अलामत पाई जाती है कि बड़ा नेक है, बड़ा पहुंचा हुआ है, करामात का भी इजहार हो रहा है, विलायत के दर्जे को पहुंचा, लेकिन एकदम पलटा खाता है वो, और विलायत उसकी सल्ब हो जाती है, गुनाहों में बुराइयों में पड़ जाता है। ये बिल्कुल हो सकता है, सिर्फ ये नबुव्वत है ना, समझो नबुव्वत अल्लाह ने जिसको अता की वो वापस नहीं लेगा, ये फाइनल है। जरूरियात दीन में से अगर कोई ये समझता कि नबूवत को भी जवाल लग सकता है, नबूवत भी खत्म हो सकती है, तो इस्लाम से निकल जाएगा, ये तो हमारा कीदा है। विलायत सल्ब हो सकती है, बहुत बड़ा गुनाहगार, बहुत बड़ा डाकू चोर बदमाश वली बन सकता है, बहुत बड़ा वली जो कदम कदम पर करामात दिखाता हो, वो अल्लाह ना करे तो वो पलटा खाकर गुनाहों में पड़ सकता है, विलायत भी उसकी सल्ब यानी निकाली ली जा सकती है वापस। इसमें सबके लिए डरने का मकाम है, वो कोई फाइनल तय नहीं हो सकता कि अल्लाह ताला ने मेरे बारे में क्या फैसला किया है, खुफिया तदबीर जिसको बोलते हैं, छुपा हुआ फैसला अल्लाह का क्या है ये कोई भी नहीं जान सकता।
नमाज में दुपट्टा अगर उल्टा पहन लिया तो इससे कोई नमाज से फर्क पड़ता है?
उल्टा लिबास पहनने से इससे फतह रजविया वो जद्दुल मुमतार में गलत, फतह रजविया में भी लिखा है कि मकरूह तंजीह नापसंदीदा है।
बच्चे की पैदाइश के बाद इसके बाल ना मुंडवाना कैसा?
सुन्नत मुस्तहबा है कि यानी मक्की का सातवें रोज किया जाए तो जानवर पर छुरी चले, इधर उसके बालों पर उस तरह चले, बालों के बराबर सोना या चांदी खैरात किया जाए, और मुंडवाने के बाद ये मुंडे हुए सर पर बच्चे के जाफरान सर पानी से ही भीगेगी, जाफरान चिपड़ी जाए इस पर सर पर, ये सब मुस्ताहब बात है, इस पर अमल तो कहीं दिखा नहीं है सर, लेकिन ये क्या होना है, जब नाम भी पैदा होने से पहले मांगते हैं, या जैसे पैदा हुआ नाम पर मारामारी होती है, नाम 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 जो हम लोगों से मांगते हैं मैं उनकी बात करता हूँ, वरना वो आम मतलब खानदानों में फूफी नाम रखती है हमारे यहाँ, अब जो नसीब जो नाम रखे, फिल्म एक्टर का रखे, प्लेयर का रखे, जो इसको बना दे फूफी को इख्तियार होता है। और बाद लोग होते हैं कि नेक लोगों से नाम लेते हैं, मस्जिद के इमाम खतीब इनसे भी नाम लेते होते हैं, ये एक अच्छी चीज है, इस माने चलो उलमा के दरवाजे पर दस्तक तो देते हैं, आप नाम बता दीजिए, एक नाम बेहतर है कि अच्छा सा नाम सातवें दिन रखे, सेवंथ सेवंथ डे सातवां दिन, लेकिन ये जल्दी जल्दी लोग रखते हैं, जायज है ये भी, अफजल वही है सातवें दिन अकीका नाम, जो भी मैंने तफसील बताई, सर मुंडना, सर मुंडना भी फिर जो मुंडने के लिए आता है उसका भी बड़ा माल होता है भाई, अच्छी खासी मेरा अगर रकम लेता होगा तो गरीब आदमी यूं भी फिर पीछे हट जाएगा।
ये कहते मुझे औलाद नहीं, इसका कोई वजीफा बता दें। बहुत सारे लोग बांझपन का ताना देते हैं,
जिनकी औलाद नहीं है बेचारे वो एहसास से कमतरी में पड़ जाते हैं, वाकई ताना भी मिलता है, घर में भी परेशानी होती है, और भी मतलब मगजमारी करता रहता है बेचारा, ये सोचता नहीं क्या, इसके हाथ में अगर जन्ना होता ये तो बेचारी मतलब जाहिर है कि वो इसके हाथ में कहा है, अल्लाह पाक देने वाला औलाद तो अल्लाह जब देगा तो ये जनेगी। बस ये कह ऐसा औरत को या मर्द को इसका जिम्मेदार ना ठहरा जाए, ना ठहराया जाए। इसका एक तरीका यह है कि बारी के दिनों से फारिग होने के बाद हस्मे तौफीक कुछ ना कुछ खैरात करे, सूरत तौबा एक बार अव्वल आखिर 11-11 मरतबा दुरूद शरीफ पढ़े, इंशाअल्लाह इंशाअल्लाह उल करीम बेटा पैदा होगा। सूरह तौबा के बारे में आजकल कुरान करीम की तिलावतों का सिलसिला बढ़ जाता है, तो ये आमतौर पर यही मतलब कहा जाता है कि वही बिस्मिल्लाह पढ़नी नहीं है, बिस्मिल्लाह कब नहीं पढ़नी सूरह तौबा से पहले और कब पढ़नी है ये मसला जहन में रख लीजिए। यानी कि आपने शुरू तिलावत की सूरह तौबा से ही शुरू की, तो अब तो अऊज़ु बिस्मिल्लाह दोनों पढ़ना है, और अगर तिलावत करते करते सूरह तौबा आ गई तो अब बिस्मिल्लाहिर्रहमानिर्रहीम ना पढ़े, ये इसका मसला है। आवाम समझते कि मुतलकन पढ़ना ही नहीं है बिस्मिल्लाहिर्रहमानिर्रहीम, या अगर किसी ने फिर भी पढ़ ली तो इसको नगर तो नहीं कहेंगे, तो मतलब यानी बहुत यानी कोई कोई मसला ऐसा आवाम को समझ में आ जाता है कि वही समझ में आता है और वही बस वो जानते होते और आगे पीछे कुछ इनको पता नहीं होता बेचारों को।
जो मैं कहना चाह रहा था, मैं कराची से ही हूँ, तो मैं जब मदनी चैनल देख रहा था तो स्ट्रीमिंग 2 मिनट पीछे हो गई थी और बाहर से अजानों की आवाज आने लगी, तो मैंने सोचा कि ये 2 मिनट पहले अजाने हो गए, तो जब मैंने मदनी चैनल बंद करके मोबाइल में टाइम देखा तो देखा कि 2 मिनट ये आगे ही हो चुके हैं और मदनी चैनल पे काउंटर चल रहा था, रोजा बंद हो चुका था और 2 मिनट आगे हो चुके थे और मैं पानी पी रहा था क्योंकि मदनी चैनल में 2 मिनट बाकी थे, क्योंकि 2 मिनट स्ट्रीमिंग पीछे थी, तो इसी वजह से। तो इसमें का क्या हुक्म होगा?
अगर वाकई आपने मतलब वक्त खत्म होने के बाद पानी पिया, चाहे मदनी चैनल की कोई टेक्निकल प्रॉब्लम की वजह से या मस्जिद की अजान सुनकर या जो भी हो, तो वो रोजा तो आपका नहीं होगा, क्योंकि आपने मतलब ये जान करके टाइम है ना, ये रोजा नहीं होगा, एक रोजा कजा करना होगा, कफारा भी नहीं होगा, एक रोजा कजा कर लीजिए। इसमें ये नहीं कि इस पर डाला उस पर डाला, उसका भूल है इसकी भूल है, ये कजा करनी होगी।
अच्छा, मैं जो YouTube पे आएगा या Facebook या दीगर किसी पर भी आएगा तो उसमें कुछ ना कुछ वक्त का फर्क होता है, जैसे हमारे यहाँ से डायरेक्ट भी जाएगा तो एक आधा सेकंड का कुछ फर्क पड़ता है, उसमें एक मिनट आधा मिनट का फर्क आ जाता है जाते हुए हमारी बात को,
नेट स्लो होता
लेकिन
है ना,
जी
नेट स्लो होता है ना, तो 2-3 4 मिनट का भी फर्क आ जाता है।
मैं उन्हें जो इनका साहिल मोहतरम है, मैं सिर्फ से ये दरखास्त कर रहा हूँ कि मदनी चैनल की स्क्रीन के ऊपर या कोई भी स्क्रीन के ऊपर टाइमिंग की पट्टी चल रही है, उसका स्ट्रीम से तो कोई ताल्लुक है ही कोई नहीं, वो तो टाइम जैसे फिक्स है, जैसे कि 5 बजकर या मतलब 6 बजे का टाइम है, तो आपकी स्ट्रीम कितनी पीछे चली जाए कितनी आगे चली जाए, लेकिन वो जो पट्टी चल रही है उसमें जो 6 लिखा हुआ आ रहा है वो थोड़ी आगे पीछे होगा, वो तो अपनी जगह ही चल रहा होगा, तो आपके इलाके या आपके शहर का टाइम जो पट्टी पर चल रहा है आप तो उसके मुताबिक ही काम करेंगे ना।
असल में वो पूरा पूरा मदनी चैनल पे भरोसा रखते हैं ना कि यहाँ से जो होगा हम वैसे करेंगे, तो वो आवाज़ पर भी यही क्या हुआ होता है कि जैसे इसमें होगा तो उसके बाद हमने करना है,
ये वक्त चल रहा होता अपने वक्त को देख लिया करें। मदनी चैनल की स्क्रीन पर कई 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 शहर और इलाकों के टाइमिंग चल रहे होते हैं, तो देख लिया करें। हमारे जो शहरी ट्रांसमिशन होती है, इसके लिए दीगर ट्रांसमिशन में भी, शहरी ट्रांसमिशन में तो बाकायदा हमारे मोबाइल, लेकिन कहते रहते हैं कि आप अपने वक्त को देख लिया करें ताकि आप अपने यहाँ के रोजे उसके मुताबिक बंद कर सकें। तमाम अमीर सुन्नत ने मसले का जवाब इरशाद फरमा दिया।
क्या रमजान में नमाज तरावी पढ़ना छोटे बच्चों के लिए सुन्नत मौकीदा है? अगर नहीं पढ़ेंगे तो क्या गुनाहगार होंगे?
छोटे बच्चों पर ये पांचों टाइम की नमाज भी फर्ज नहीं है, नाबालिगों पर तरावी भी उनके लिए सुन्नत मौकीदा नहीं है। बच्चे अगर नमाज नहीं पढ़ते तो इनको कोई गुनाह नहीं मिलता।
अमीर अहले सुन्नत दामत बरकातुहुम उलालिया की बारगाह में सवाल अर्ज ये है कि ये इरशाद फरमा दीजिए, इस्लामी बहनें किस तरीके से सैयदा फातिमा ज़हरा रज़ियल्लाहु ताला अन्हा की सीरत और आपके तरीके पर चल सकती हैं?
ताला करे सीरत मालूम होगी तो चलेंगी ना। फैजान खातून जन्नत ये मकतबतुल मदीना की बहुत प्यारी किताब है और इतनी उर्दू में जामे किताब कम अज कम मेरी नजर से नहीं गुजरी कि किसी ने इतनी जखीम किताब सैयदा खातून जन्नत बीबी फातिमा ज़हरा रज़ियल्लाहु अन्हा के ताल्लुक से मतलब के शाया की हो, मेरी नॉलेज में नहीं है। हुई हो तो हो सकता है, वो इतनी यानी कि माशाल्लाह मालूमाती किताब मकतबतुल मदीना की मौजूद है, इसको वेबसाइट से भी देख डाउनलोड करके देखा जा सकता है। मकतबतुल मदीना से आप हदीयतन यानी कोस्ट से खरीद भी सकते हैं। इसको पढ़ेंगे तो इंशाल्लाह इस पर अमल करने की मतलब यानी कि तरकीब बन पाएगी, करना चाहिए अमल। लेकिन ये बात ऐसी होती है कि ये इन हस्तियों का खासा होती है, हर आदमी इसको कर नहीं सकता। जैसे एक एक रात में नमाज में पूरा पूरा कुरान खत्म कर लेना और ये बुजुर्गों से कही, तो ये क्या, ये बाद इबादत ऐसी होती हैं जो करामात पर मुश्तमिल होती हैं, इनकी करामतें होती हैं, आम आदमी इस तरह कर नहीं सकता, पॉसिबल ही नहीं होता उसके लिए। तो जो जो कर सकते हैं वो करें, अपने अखलाक दुरुस्त कर ले ना कोई, ये बीबी फातिमा के अखलाक बहुत अच्छे थे। अगर हमारी साई बहने एक ये थाम ले अखलाक दुरुस्त कर ले, इतना वसी और जामे मतलब के मदनी फूल है कि अगर हम अखलाक ये मर्द हो या औरत अपने अखलाक दुरुस्त कर ले, तो नमाज रोजे फराज वो अपनी जगह पर मौजूद है, लेकिन अगर अखलाक दुरुस्त कर ले ना नमाज रोजे के साथ साथ, ये मतलब कामयाब जिंदगी, इसकी जिंदगी कामयाब गुजरेगी, आखिरत में भी कामयाबी की बहुत बड़ी उम्मीद उसको मिल जाएगी। कि हमारे अखलाक के माना ये क्या है, खैरियत है, ये हम सब ये अखलाक है, क्या यार गजब अखलाक आदमी, ठीक है ये भी अखलाक का एक हिस्सा है, कोना कोना है समझो कोई, वरना अखलाक में सारा उसने मुआशरत लोगों के साथ रहन सहन, माँ बाप के साथ उसने सलूक, रिश्तेदारों के साथ, दोस्तों के, पड़ोसियों के, कारोबार के, समझो बेशुमार हुकूक जो है उसमें अखलाक में आ जाते हैं। अखलाक के लफ्जी माना होते हैं आदत, आदतें। तो ये अगर आदतें सही हो जाए अखलाक, तो घर के झगड़े खत्म हो जाएंगे, पड़ोसियों से लड़ाइयां खत्म हो जाएंगी, कारोबारियों से फड्डे खत्म हो जाएंगे, और यानी कि बहुत सारी बुराइयां माशरे की दम तोड़ जाएंगी, अखलाक दुरुस्त हो जाए। बीबी फातिमा के अखलाक बहुत अच्छे थे अल्हम्दुलिल्लाह, नबी जादी थी, सहाबिया थी, इनके अखलाक दुरुस्त नहीं हुए तो किसके होंगे फिर, इनके अखलाक तो हमारे लिए मतलब आइडियल है समझे। इनके अखलाक को बस थाम लिया जाए, हम अपने अखलाक दुरुस्त कर लें, साहिबेने भी कर लें, घर में झगड़े खत्म, खत्म ना हो तो मुझे बोलना, सास अम्मी की तरह प्यार ना दे तो मुझे बोलना, शोहर हर काम कहने से पहले आप का ना करके दे तो मुझे बोलना, आपके अखलाक दुरुस्त होने चाहिए। उमूमन ये होता है कि ये जुल्म करता है वो जुल्म करती है, और ताली जनरली दो हाथ से बज रही होती है, और दोनों में से अगर कोई एक जुल्म करता दूसरे को सब्र करना चाहिए, ये भी बीबी फातिमा की सुन्नतें तो है ना सब्र करना, लेकिन इन पर घर में कोई जुल्म नहीं था। मौला अली ये भी सहाबी रसूल और जबरदस्त और यकीनी जन्नती सहाबी है ना, तो ये कैसे जुल्म कर सकते हैं। मैं एक जनरल बात करता हूं, सब्र तो किया ना बीबी फातिमा ने, तो सब्र सिर्फ जुल्म पर ही तो नहीं होता ना, और बहुत सारे मामलाते हैं जिनमें सब्र किया जाता है, इबादत में सब्र किया जाता है। हाँ जैसे सर्दी है वजू को जी नहीं चाहता कर रहे हैं, और नहीं नहीं नमाज पढ़ूंगा मैं, वजू करूंगा, फजर का टाइम है वजू किया, तो ये आपने इबादत पर सब्र किया। روزے پر صبر ہے نا، چل چلاتی دھوپ ہے، سخت گرمی ہے، گرم لو کے تھپیڑے آپ کو ہلا رہے ہیں، روزہ رکھنا دشوار ہے، مگر آپ نے کہا نہیں روزہ تو رکھنا ہے، میں رمضان کا روزہ نہیں چھوڑ سکتا، آپ نے رکھا، یہ عبادت پر صبر کیا نا آپ نے، تو یوں مطلب بی بی فاطمہ رضی اللہ عنہ، صابرہ، ساجدہ، زاہدہ، طیبہ، طاہرہ، زاہرہ، صلو علی الحبیب صلی اللہ علیہ وسلم.
رمضان رحمت کا سامان، رمضان بخشش کا اعلان، مدنی مذاکرہ علم و عمل کا جان.